यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। नेपालमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि। कैलालीकी 65 वर्षीय महिला र रौतहटका 19 वर्षीय पुरूषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या 14 पुग्यो। कोरोना भाइरसको जोखिमबाट मुलुकलाई जोगाउन क्षमता वृद्धि गरी अधिकतम तयारी गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। भएका शक्ति सबै लगाएर कोरोना विरूद्धको अभियान सशक्त बनाउन कांग्रेस सभापतिको सुझाव। सीमा क्षेत्रमा हुन सक्ने जोखिम न्यून गर्नका लागि थप संख्यामा सुरक्षाकर्मी परिचालन गर्न सुरक्षा प्रमुखहरूलाई गृहमन्त्री रामबहादुर थापाको निर्देशन। जारी लकडाउनको समयमा अति आवश्यक सवारी साधन संचालनका लागि विद्युतीय पासको व्यवस्था गरिएको गृह मन्त्रालयद्वारा जानकारी। र अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा नेपाल सहित 25 देशलाई दिएको ऋणमा 6 महिनासम्म ब्याज मिना गर्ने निर्णय। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमबाट मुलुकलाई जोगाउन क्षमता वृद्धि गरी अधिकतम तयारी गर्नुपर्ने बताउनु भएको छ। बालुवाटार स्थित प्रधानमन्त्री निवासमा हिजो साँझ बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको तेस्रो बैठकमा प्रधानमन्त्री ओलीले कुनै कमजोरी नहुने गरी अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्रीले विपदका सूचना संकलन प्रभावकारी रूपमा गर्नुपर्ने, सूचनाहरूको सही रूपमा तथ्याङ्क राख्नुका साथै प्रदेश र स्थानीय सरकारलाई त्यस विषयमा सहयोग गरी काम गर्न सबै मन्त्रीलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले कोरोना भाइरसका साथसाथै आगलागी चट्याङ बाढ़ी पहिरोबाट बस्नका लागि मन्त्रालयहरूले पूर्ण तयारी गर्न र जोखिम न्यूनीकरण गर्नका लागि आवश्यक तयारी गर्नुपर्नेमा जोड़ दिनुभयो। त्यसक्रममा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले भएका शक्ति सबै लगाएर कोरोना विरूद्धको अभियान सशक्त पार्नुपर्ने सुझाव दिनुभयो। सभापति देउवाले कंग्रेस प्रतिपक्षीका रूपमा नभई सरकारका साथीकै रूपमा कोरोना विरूद्धको अभियानमा सरकारको साथमा रहेको बताउनु परिषदका प्रमुख कार्यकारी अधिकृत तथा परिषदका सदस्य सचिव अनिल पोखरेलका अनुसार बैठकमा कोरोना भाइरस लगायत सबै खालको विपदबाट हुने जोखिमका विषयमा छलफल भएको थियो। बैठकमा परिषदका अध्यक्ष तथा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता देउबा, उप प्रधानमन्त्रीहरू तथा मन्त्रीहरू उपस्थित हुनुहुन्थ्यो। नेपालमा हिजो थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएका नमूना परीक्षण मध्ये कैलाली लम्की चुहाकी 65 वर्षीय महिला र रौतहटको क्वारेन्टाइनमा बसेका 19 वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या 14 पुगेको मन्त्रालयले जनाएको छ। काठमाण्डुको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका तीनजनामा शीघ्र गतिको परीक्षण गर्दा कोरोना भाइरसको आशंका भएपछि उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीका अनुसार एकै परिवारका 81 र 52 वर्षका दुई महिला र 58 वर्षका पुरूषमा तीव्र गतिको परीक्षण गर्दा कोरोना भाइरसको आशंकामा तीनैजनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो। अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जोखिमबाट बचाउन प्रहरीले सील्ड गरेको छ। महानगरी प्रहरी कार्यालय रानी पोखरीका प्रमुख नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार तीनजनालाई कोरोनाको आशंका देखिएपछि अरू व्यक्तिको सुरक्षाका लागि सो क्षेत्रमा आवागमन बन्द गरिएको छ। गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा हुन सक्ने जोखिम न्यून गर्न थप संख्यामा सुरक्षाकर्मी परिचालन गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। सीमा क्षेत्रमा घुसपैठ र अटेरीका कारणले कोरोना भाइरसको संक्रमण फैलन सक्ने भनी मुख्यमन्त्रीहरूले ध्यानाकर्षण गराएपछि हिजो गृहमन्त्री थापाले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद गेवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई थप संख्यामा सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिनुभएको हो। यसैबीच कोविड 19 रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन संचालनका लागि विद्युतीय पासको व्यवस्था गरिने भएको छ। गृह मन्त्रालयले हिजो मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, सब वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइन मार्फत फारम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो। यसैबीच यी विषयमा कुराकानी गर्नका लागि जानकारी दिनका लागि गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। प्रवक्ताज्यू, समाचारमा स्वागत छ यहाँलाई। हजुर, अब गृहमन्त्रीको हिजो निर्देशन थियो सीमामा सुरक्षा कर्मी अझै थप संख्यामा परिचालन गरेर सुरक्षा अझै बढ़ाउने निर्देशन दिनुभएको थियो दुई सुरक्षा अंगका प्रमुखहरूलाई। सँगै गृह मन्त्रालयले हिजो सवारी साधनमा चाहिँ अत्यावश्यक सवारी साधनका लागि विद्युतीय पासको व्यवस्था पनि गर्ने जनाएको छ। यी विषयहरूमा जानकारी दिनुहोस् न।
सर्वप्रथम कार्यक्रममा चासो राख्नु भएको यहाँलाई धन्यवाद दिन चाहन्छु। र यहाँले भने अनुसार जसरी नेपाल सरकारले चैत्र 11 गतेदेखि एउटा आदेश जारी गर्यो, त्यो आदेश जारी गरिसकेपछि सिमानाकाको अन्तर्राष्ट्रिय सिमानाकाको आवागमन पनि स्थगन गरेको अवस्था हो। विशेष दक्षिणतर्फ खुला नाका भएको कारणले गर्दा सिमानाका स्थगन गरे तापनि राति लुकीछिपी आउने क्रम बढ़िराखेका कारणले गर्दा यसभन्दा अगाडि नै मान्य गृहमन्त्रीको निर्देशन भयो भने यसभन्दा अगाडि नै सशस्त्र प्रहरी बल जो सीमा सुरक्षाको लागि प्रतिबद्ध संगठन पनि हो त्यो संगठनलाई हाम्रो सबै खुला सिमानामा चाहिँ चेक पोइन्टहरू बढाएर सीमा गस्तीलाई प्रभावकारी बनाउनको लागि झन्डै 2400 2380 थप जनशक्ति अन्यत्रबाट खटाइएको छ र साबिक बमोजिम भएका बिओपीहरू साबिक बमोजिम नै काम गर्ने त्यसभन्दा बढी 2380 खटाइसकेपछि नयाँ चेक पोइन्टहरू खडा गर्ने क्रममा अहिले नेपाल भारतको दक्षिण सिमानामा 1068 चेक पोइन्टहरू खडा गरेर सीमालाई नियमन र कडाइका साथ व्यवस्थापन गरिएको छ। र जहाँसम्म ई पासको सन्दर्भमा कुरा गर्दा विशेष गरी पास नभइकन जिल्ला प्रशासन कार्यालयमा पनि आउन गाह्रो पर्ने भएको कारणले गर्दा घरबाटै गर्न सकिलोस् भन्ने दृष्टिकोणले हिजोबाट ई पास सुरु भएको छ। त्यसको लागि नागरिकले केही पनि गर्नु पर्दैन किनभने एउटा इन्ट्री गर्नलाई सम्म इन्टरनेटको एक्सेस हुनुपर्छ। त्यसमा 11-12 टोल फ्री नम्बर हो, त्यहाँ फोन गरेर जानकारी लिन सक्नुहुन्छ र यहाँले सम्पूर्ण प्रमाणहरू त्यो ई पासमा इन्ट्री गर्नुभयो भने त्यो सम्बन्धित जिल्ला प्रशासन कार्यालयको कर्मचारीले पास इस्यु गर्छ। पास इस्यु भइसकेपछि यहाँको मोबाइलमा एउटा नम्बर आउँछ, कोड नम्बर आउँछ 6 अङ्कको, त्यो कोड नम्बर देखाएपछि यहाँहरू आवागमन गर्न पाउनुहुन्छ। त्यो सहज होस् भन्ने दृष्टिकोणले हिजोबाट त्यो काम सुरुवात गरिएको हो।
हजुर, हवस् प्रवक्ताज्यू, जानकारीका लागि समाचारमा सहभागी भएर हाम्रो सम्पर्कमा रहेर जानकारी दिनुभयो, यसका लागि समाचारका तर्फबाट रेडियो नेपालका तर्फबाट धेरै धेरै धन्यवाद यहाँलाई। हजुर, उहाँ हुनुहुन्थ्यो गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा। गृह मन्त्रालयले विशेष गरी अत्यावश्यक सवारी साधनका लागि विद्युतीय पासको व्यवस्था गरेको छ। यो विषयसँगै सीमा नाकामा थप सुरक्षा कर्मी परिचालन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई गृहमन्त्री रामबहादुर थापाले हिजो निर्देशन दिनुभएको छ र यी विषयमा पनि उहाँले जानकारी दिँदै हुनुहुन्थ्यो। अब अन्य बाँकी समाचारहरू, वीरगंजको छपकैया स्थित मक्की मस्जिद र घुसु कपूर मद्रसामा बस्दै आएका तीनजना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएसँगै वीरगंजमा उच्च सतर्कता अपनाइएको छ। संक्रमित भेटिएको क्षेत्रलाई सील गरिएको छ भने त्यस क्षेत्रमा सर्वसाधारणको आवागमनमा पूर्ण रोक लगाउँदै नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचना, हरेक वर्ष वैशाख 6 र 7 गते सञ्चालन हुँदै आएको 5 वर्ष मुनिका बाल बालिकाहरूलाई भिटामिन ए खुवाउने राष्ट्रिय अभियान यस वर्ष 2077 वैशाख 6 र 7 गते सञ्चालन नहुने बेहोरा, सबैको जानकारीको लागि अनुरोध गरिन्छ।
हेलो
सरी, अहिले म ड्राइभिङ गरिराखेको छु, राति 10 बजेपछि कुरा गरौँ है। हेलो,
अहिले म मिटिङमा छु, राति 10 बजेपछि कुरा गरौँला है।
हेलो, तपाईँसँग मैले कुरा गर्नै नपाउने?
पाउने, मजाले पाउने, तर अहिले होइन, राति 10 बजे पछाडि।
10 बजे पछाडि नै किन?
तिमीलाई थाहा हुनुपर्ने त नेपाल टेलिकमले राति 10 बजेदेखि बिहान 6 बजेसम्म कुरा गर्नको लागि अचम्मै सस्तो दरमा नाइट टाइम भोइस प्याक ल्याएको छ क्या। 1 रुपियाँमा 10 मिनटसम्म कुरा गर्न पाइन्छ नि डार्लिङ।
ल त्यसो भए चाहिँ ठिक छ, काम पनि सकिने, पैसा पनि जोगिने।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढ़दै गएकाले प्रदेशका सुरक्षा प्रमुखहरूलाई लकडाउनलाई अझै व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। हिजो प्रदेश सरकारका उच्च अधिकारी र सुरक्षा प्रमुखहरूसँगको छलफलमा मुख्यमन्त्री पौडेलले प्रदेश राजधानी तथा प्रदेशका 13 जिल्लामा लकडाउन अझ व्यवस्थित र प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। उहाँले एक पालिकाबाट अर्को पालिका आउजाउ गर्न नदिने निर्णयको पूर्ण रूपमा कार्यान्वयन गर्न सुरक्षा प्रमुखलाई निर्देशन पनि दिनुभयो। प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको नियन्त्रण रोकथाम तथा उपचारमा संलग्न व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएमा सरकारले आश्रित परिवारलाई 50 लाख रूपियाँ राहत रकम प्रदान गर्ने घोषणा गर्नुभएको छ। मुख्यमन्त्री राईले कोरोनाको उपचारमा खटिने चिकित्सक, सरकारी गैर सरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, निजामती कर्मचारी वा अन्य कुनै पदाधिकारीको कोरोना संक्रमणबाट मृत्यु भए 50 लाख रूपियाँ राहत दिने घोषणा गर्नुभएको हो। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउत बीच हिजो टेलिफोन वार्ता भएको छ। वार्तामा कोरोना भाइरस विरूद्धको अभियानमा सहकार्य गर्दै सक्रियता बढ़ाउने सहमति भएको छ। काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर हृदयघात र मृगौलाका बिरामीलाई अस्पतालसम्म लैजान र ल्याउनका लागि निशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ। काठमाडौँ महानगरपालिकाले हिजो संयुक्त एम्बुलेन्स चालक संघ नेपाल काठमाडौँ जिल्ला कार्य समितिसँग सम्झौता गर्दै सेवा सञ्चालन गर्ने निर्णय गरेको हो। निशुल्क एम्बुलेन्स सेवा लिन सम्पर्कका लागि काठमाडौँ महानगरपालिकाले हटलाइन नम्बर 1180 व्यवस्था गरेको पनि जनाएको छ। कोरोना भाइरसको संक्रमित देखिन थालेपछि कैलालीका स्थानीय तहहरूले विदेशबाट आएका तर हालसम्म सम्पर्कमा नआएकाहरूलाई परीक्षणमा ल्याउन लगत संकलन कार्य अघि बढ़ाएको छ। कैलालीको लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकाले अभियान अगाडि बढ़ाएका हुन्। यसरी पहिचान भएका व्यक्तिको तीव्र गतिको परीक्षण शुरू गरिएको लम्कीचुहा नगरपालिकाका स्वास्थ्य प्रमुख जयन्ती बिसीले जानकारी दिनुभयो। अब के अन्तर्राष्ट्रिय समाचार। अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालसहित 25 देशलाई केही समयका लागि ऋणको ब्याज मिनाहा गर्ने निर्णय गरेको जनाएको छ। कोरोना भाइरस विरूद्धको लड़ाईमा सहयोग गर्न ब्याज मिनाहा गर्ने निर्णय गरिएको पनि कोषले जनाएको छ। कोषको विपद रोकथाम तथा राहत कोष मार्फत नेपालसहित विपन्न मुलुकलाई ब्याज मिनाहा गर्ने निर्णय गरेको मुद्रा कोषकी कार्यकारी निर्देशक क्रिस्टिलिना जोरगाइभाले बताउनु भएको छ। ब्याज मिनाको अवधि शुरूको 6 महिनाका लागि हुने पनि कोषले जनाएको छ। पाकिस्तानमा हिजो एउटा सैन्य विमान दुर्घटना हुँदा दुईजना चालकको मृत्यु भएको छ। नियमित सैन्य अभ्यासका क्रममा गुजरात प्रान्तमा सैनिक विमान दुर्घटना भएको पाकिस्तानी सेनाले जनाएको छ। अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सनमा आएको विशाल आँधीहुरीका कारण कम्तीमा 6 जनाको मृत्यु भएको छ। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या हालसम्म 19,09,913 नागेको छ। अमेरिकाको जोन्स हपकिन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर कोरोना भाइरसको संक्रमणबाट 119,666 जनाको मृत्यु भएको छ। अब मौसम। आज देशभर सामान्यदेखि आंशिक बदली भई केही स्थानमा हावाहुरी र चट्याङसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेपालमा थप 2 जनाको कोरोना संक्रमण पुष्टि। कैलालीकी 65 वर्षीय महिला र रौतहटका 19 वर्षीय पुरूषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या 14 पुग्यो। कोरोना भाइरसको जोखिमबाट मुलुकलाई जोगाउन क्षमता वृद्धि गरी अधिकतम तयारी गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। भएका शक्ति सबै लगाएर कोरोना विरूद्धको अभियान सशक्त बनाउन कंग्रेस सभापतिको सुझाव। सीमा क्षेत्रमा हुन सक्ने जोखिम न्यून गर्न थप संख्यामा सुरक्षाकर्मी परिचालन गर्न सुरक्षा प्रमुखहरूलाई गृहमन्त्री रामबहादुर थापाको निर्देशन। जारी लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि विद्युतीय पासको व्यवस्था गरिएको गृह मन्त्रालयद्वारा जानकारी। र अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा नेपालसहित 25 देशलाई दिएको ऋणमा 6 महिनासम्म ब्याज मिनाहा गर्ने निर्णय। यसका साथै 9 बजेको समाचार यहीँ पुर्याउँछ रेडियो नेपाल। सुन्दै रहनुहोला। हवस् त, नमस्ते।